अब जिनका तذکرہ आपको अगली आयतों में मिलेगा, इंतहाई खूबसूरत आयत है ये, और आज के दौर में उम्मते मुस्लिमा को ये आयत समझाने की बताने की ज़रूरत है। सारे मसलों का हल है, पाकिस्तान के मसलों का हल, ईरान के मसलों का हल, इराक, तुर्की, सऊदी अरब, जिसको भी आप मुसलमान मुल्क के नाम से जानते हैं, उन सब को कहिए कि अगर आपको वाकई अल्लाह की मदद चाहिए इस आयत को देख लें। क्या वादल्लाहुल्लज़ीन आमनु मिनकुम, वादा फरमाया है अल्लाह ने इन लोगों से जो ईमान लाए तुम में से, सबसे नहीं, तुम में से जो ईमान लाए। कौन सा ईमान है ये? शौरी ईमान। सारे मोमिन नहीं, तुम में से वो मोमिन जो ईमान ला चुके बस रुक गए, नहीं, वामिलु सालिहात, और अब उन्होंने अमल सवाले भी शुरू कर दिए हैं, अच्छे अच्छे काम अब उनकी ज़िंदगी में आ गए हैं। पहले लफ्ज़ वादे पे गौर करें ना तो दिल हिलता है, कौन किससे वादा कर रहा है? आपने इसको इमेजिन किया? हाथ ठंडे हुए आपके? मनस्तकु मिनल्लाहि हदीसा, अल्लाह से सच्चा कौन है बात में? वो वादा कर रहा है कि तुम में से जो हकीकत में ईमान ले आएगा, मिनकुम की कोई ज़रूरत थी इधर? बस इतना ही काफ़ी था, वल्लज़ीना आमनु वअमिलु सालिहात जैसे अक्सर आता है, मिनकुम कह के मुसलमानों के शऊर को बेदार किया, 3 बिलियन मुसलमानों को मुखातिब किया कि तुम में से जो ईमान लाएगा और अमल सवाले करेगा, लयस्तखलिफन्नहुम फिल अर्दी, अलबत्ता वो ज़रूर खलीफा बना देगा उनको ज़मीन में, हुकूमत दे देगा, सुपर पावर बना देगा उनको, लीडर बना देगा, दुनिया में सबसे बड़ी हुकूमत उनकी होगी, सबसे बड़ा मुल्क वो होगा, खुशहाली उनकी होगी, इंडस्ट्री उनके पास होगी, टेक्नोलॉजी उनके पास होगी, साइंस उनके हाथ में होगी, पूरी दुनिया पे वो बेताज बादशाह बनकर काम करेंगे। कैसे? कमस्तखलफल्लज़ीन मिन क़ब्लिहिम, जैसे कि उसने खलीफा बनाया था इससे पहले उन लोगों को जो गुजर चुके। ये कौन थे? जिस दौर में आयतें उतरी थी उस दौर में इस आयत की तफसीर क्या होगी कि पिछले अम्बिया कराम के सच्चे पैरोकार, फॉलोअर्स, और आज मेरे और आपके लिए इसकी तफसीर है सहाबा कराम का दौर, खिलाफत राशिदा का दौर, और अल्लाह ये वादा पूरे धम धड़के के साथ पूरा कर चुका अल्हम्दुलिल्लाह। और क्या देगा? इसको ज़रा खुलासा कर लेते हैं पहले, कि अल्लाह ज़रूर तुम्हें खिलाफत देगा जैसे अबू बकर को दी, उमर को दी, उस्मान को दी, अली को दी, वही अमन होगा कि दरियाए फरात के किनारे एक कुत्ता भूखा नहीं रहेगा, लोग सोना चांदी ले के फिरेंगे कि कोई कबूल तो कर ले, फिक्र लग जाएगी सदका दें किसको, ज़कात दें किसको, फिर मस्जिदों और मदरसों के लिए चंदे नहीं मांगने पड़ेंगे, लोग अपने घर पेश कर देंगे। और क्या वादा है दूसरा? नंबर वन के बाद दूसरे पे लिखिए, वला युमक्किनन लहुम दीनहुम अल्लज़ी इर्तदा लहुम। अल्लाहु अकबर, बड़ी प्यारी बात है। और मुस्तहकम कर देगा उनके लिए उनके उस दीन को जिसे उसने पसंद किया है उनके लिए, यानी उनके दीन को जमा देगा जो अल्लाह ने पसंद किए। कहीं और भी अल्लाह ने कहा है कि मैंने ये दीन पसंद किया? सूरत मायदा 3, अल यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नेमती वरदीतु लकुमुल इस्लाम दीना। अल्लाह कहता है मैं तुम्हारा वो दीन जमा दूंगा जो मैंने तुम्हारे लिए पसंद किया, पहले तुम भी तो इसको पसंद करो। और याद रखें कि हमारा दीन तुम्हारे घरों से जमेगा, हमारी खिलाफत तुम्हारे घरों से शुरू होगी। आज अगर हालात मुवाफिक नहीं हैं, घर वाले साथ नहीं देते, घर वाले इस मजबूरी को समझते नहीं, कोई मेडिकल कॉलेज में जाए, सारी दुनिया के काम उससे हट गए, खुश होते हैं, और कोई अल्लाह के कुरान के लिए साल 2 साल लगाए तो तानों से रुलाते रहते हैं, इल्ज़ाम ही बड़े हैं, दीन को बदनाम करते हैं। फिक्र ना करो, तुम्हारा दीन तुम्हारे घर में आएगा, तुम्हारी जड़ें मजबूत होंगी, तुम्हारे आंसू ज़रूर खुश्क होंगे, अल्लाह ज़रूर तुम्हारे घर वालों का तुम्हारा हम ख्याल बनाएगा। और क्या करेगा? वला युबद्दिलन्नहुम मिन बादि खौफिहिम अमना, अल्लाह फिर ज़रूर बदल कर देगा। ये मैंने ज़रूर को लंबा क्यों किया है? क्योंकि बदला युबद्दिलु पे देखें 2 शब्द हैं, ये जो दाल की शद है और नून के ऊपर शद है ये शिद्दत है, तो इसको अगर मैं ये कह दूँ ना कि वो ज़रूर ज़रूर बदल कर देगा उनके लिए खौफ के बाद अमन को, हमारा खौफ अमन में बदलेगा। डरते डरते जो नेकियां करते हैं डंके की चोट पे करेंगे। जो लोग आज आपके सामने आपकी नेकियों पे आपको खौफजदा करते हैं, वो आप अपनी इन्हीं जुबानों से कहेंगे कि अल्हम्दुलिल्लाह, हमारे घरों में दीन लाने वाली ये फलां औरत है, ये मेरी बहन, ये बेटी, ये फलां फलां, इसकी वजह से अब मेरे घर में अमन आ गया, अब झगड़े नहीं होते, अब लड़ाइयाँ नहीं होती। ये जो डरते डरते कांपते दिल के साथ अल्लाह के लिए निकलते हो, ये एक वक्त आएगा कि अमन में बदलेगा। और सहाबा कराम के साथ भी ये वादे पूरे हुए। कैसे होगा ये? याबुदूननी ला युशरिकू नबी शैया, वो मेरी इबादत करते हैं, किसी को मेरा शरीक नहीं बनाते। यानी एक वक्त आएगा कि लोग वाकई एक अल्लाह की वहदानियत को कबूल करेंगे, सिर्फ अल्लाह के बंदे बनेंगे, नफ्स के बंदे नहीं बनेंगे, माल के बंदे नहीं बनेंगे, रस्म और रिवाज के बंदे नहीं बनेंगे, ख़ानदान के बंदे नहीं बनेंगे, जॉब के बंदे नहीं बनेंगे, तिजारत के और कारोबार के बंदे नहीं बनेंगे। ला युशरिकून बी शैया, लोगों को एक सजदा सारी चीज़ों से प्यारा होगा। और इसके बरक्स वमन कफर बाद अज़ालिका, और जो इसके बाद भी कुफर करे तो याद रखे कि फ़ौलाइका हुमुल फासिकून, वो फासिक लोग हैं, वो नाफरमान लोग हैं। बज़ाहिर यहाँ लग रहा है कि बात पूरी हो गई है, लेकिन पूरी नहीं हुई। वादे की कुछ और शरायत, दूसरी शिकें अगली आयत में है। वह अकीम उसलाता व आत उस ज़क़ाता, और सही सही अदा किया करो नमाज, जान ना छुड़ाया करो, और ज़क़ात भी दिया करो। वह अती उल रसूल, यहाँ क्या हुआ? अल्लाह की बात ही नहीं है, सिर्फ अती उल रसूल की बात करके आंखें खोल दी कि कोई सिर्फ अल्लाह की बात करके मुतमिन ना हो कि ये तो रसूल का नाम ऐसे इज्जत से लगा दिया गया था, असल तो अल्लाह की इताअत है। कानी वाती और रसूल, क्या मिलेगा? लअल्लकुम तुरहमून, फिर रहम किए जाओगे, फिर रहम होगा उम्मत मुस्लिमा पे। मिल गया झंडा, ग्लोब के ऊपर पीस कायम करने की शरायत समझ आ गई है। कितना चर्चा है आज पीस कॉन्फ्रेंसिस का, पीस, ग्लोबल पीस, अमन। तो अल्लाह ताला अमन की बातें बता रहा है। अमन कब आएगा? सूरत इलाफ में क्या आता है? ली इलाफ़ी कुरैश इलाफ़िहिम रिहलत अश्शिताई वस्सैफ फलयाबुदु रब्ब हाज़ल बैत अल्लज़ी अतअमहुम मिन जुएं आमनहुम मिन खौफ। आज है खौफ है, आज हालात ख़राब हैं, जान को ख़तरा, आज है ईमान को ख़तरा, माल को ख़तरा, बेटों को ख़तरा, गाड़ियों को ख़तरा, किसको ख़तरा नहीं है? जाइए किसी को ये एक आयत पढ़ा दें, दो आयतें पढ़ा दें कि लग पता जाएगा कि हालात कब बदलेंगे। हुकूमत से कुछ नहीं होता, हुक्म बदलिए। देखिए अल्लाह की हिदायत जिनको चाहिए होती है ना, वो हिदायत को गौर से सुनते हैं। जिसने मानना नहीं होता ना, वो आधी बात सुनता है। आप कह दें अपने जाते हुए बेटे को ज़रा दही और ले आना, दूध ले आना, बाद में लाएगा नहीं। आप कहेंगे भाई लाया नहीं, कहता क्या कहा था, मैंने तो नहीं सुना, वो तो मैं तो दोस्त की बातें कर रहा था, मेरे तो कान पे फ़ोन लगा हुआ था। जब हमने मानना नहीं होता ना, तो हम सुनते भी कोई नहीं है। इस आयत के साथ एक वाक्य आपको सुनाती हूँ, कई वाक्यात हैं। अल्लाह ने ये आयत इतनी सच्ची साबित की सहाबा कराम के साथ कि वल्लाही, यानी इतनी खूबसूरत कोई आयत हालात के साथ नहीं आती, कि जो हालात थे जहाँ ये आयतें उतर रही थी, वो भी किसी से छुपी भी नहीं है। मदीना का दौर था, ग़ज़वे खंदक का मौका था, कि जिस वक्त पत्थर तोड़ तोड़ के अपना दिफा किया गया, हथियार खरीदने के पैसे ही नहीं थे, कहा चलो हथियार तो नहीं ले सकते, एड ले लें, कोई ज़रूरत नहीं, जान तो है, खोदो खंदक। और इतनी गहरी खाई खोदी गई कि दुश्मन उसको पार ना कर सके। पेट पे दो दो पत्थर बंधे हुए थे अल्लाह के नबी के और सहाबा के भी, कई दिन के भूखे। और ये वाहिद मौका है जिसमें अल्लाह के नबी की असर की नमाज कज़ा हुई थी, तो आपने कहा कि अल्लाह इन काफ़रों के घरों को आग से भर दे, कि जिन्होंने आज हमें सलाते वुस्ता से गाफिल कर दिया। ऐसे हालात में जब एक ऐसा मौका भी आया कि खंदक की खुदाई के बीच में एक पत्थर आ गया, किसी से नहीं टूट रहा, और अल्लाह के नबी को बुलाया गया कि अल्लाह के नबी ये नहीं टूट रहा, क्या कहते हैं, चलो फिर छोड़ दो, हार मान लेते हैं, गिव अप कर दो, भेज दो पैगाम उनको कि हम तुम्हारे हाथों में बिकने को तैयार हैं, दे देते हैं मदीना तुम्हें। नहीं, आपने कहा मैं तोड़ूंगा। आपने एक ज़ोर से उस चट्टान पे ज़र्ब लगाई, तीन टुकड़े हुए, اللہ کے نبی نے فرمایا لقد فتحت علی فی ضربتی فی غازہ کنوز کسرا والقیصر، میری اس ضرب سے میرے لیے کسرا اور قیصر کے خزانے فتح کیے گئے. اور آپ کو پتہ ہے کہ اللہ نے یہ وعدہ کیسے پورا کیا؟ حضرت عمر فاروق کے دور میں. پھر دوسری چوٹ لگائی، آپ نے فرمایا کہ میرے اوپر اللہ تعالیٰ نے فارس کے خزانے کھول دیے. ایک شعر عربی کا بڑا معروف، اس کے اندر اس کو بڑے خوبصورت طریقے سے شاعر نے کہا، اس کو پڑھ کے سناتی ہوں. اللہ کے نبی نے جواب میں ارشاد فرمایا، جب اس چٹان کو ضرب لگانے سے پہلی مرتبہ آگ کا شعلہ نکلا تو مجھے کسرا کا محل دکھایا گیا، دوسری مرتبہ قیصر روم کا محل، تیسری مرتبہ یمن کا. اس کی وجہ جبرائیل امین نے یوں بیان کی کہ میرے بعد دین کے مددگار اور انصار ان ملکوں پر قابض ہوں گے اور وہاں کے باشندوں کو میری شریعت کا پابند کریں گے. اس خوشخبری کو سن کر اور اس کا شکریہ ادا کرنے کے لیے میں نے 3 بار اللہ اکبر کا نعرہ لگایا. جب اہل ایمان نے اللہ کے نبی کی زبان پاک سے یہ خوشخبری سنی تو سب نے نعرہ تکبیر بلند کیا. یہ ہے اللہ کا وعدہ کہ لا یستخلفنہم فی الارض، ہم پوری زمین میں آپ کو خلیفہ بنا دیں گے. کبھی کوئی غور کرے، ایک جٹ طیارہ نہیں تھا آج کی زبان میں اس وقت مسلمانوں کے پاس، کوئی پرانا جہاز بھی نہیں تھا، کوئی استعمال شدہ گولیاں بھی نہیں تھی، کون سی چیز بلوا رہی تھی؟ ان آیتوں پہ عمل، اطیع اللہ و اطیع رسول. کتنی زبردست قسم کی آرگنائزیشن تھی، کوئی منہ اٹھا کے چل نہیں پڑتا تھا کہ چلو ہم خود ہی جا کے 4 کافروں کو مار کے آ جاتے ہیں. نہیں، سمع و بصر کا نظام تھا، اطاعت کا تھا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت ہے، بڑی طویل روایت ہے، جس کا خلاصہ آپ کے سامنے رکھتی ہوں، کہ جب بہت ہی زیادہ مسلمانوں کو تکلیف دی گئی، صحابہ کرام مکہ سے مدینہ میں آئے، گھر بار سب کو چھوڑ دیا، آپ کہہ لیں عمر بھر کی پونجیاں وہیں چھوڑ کے آ گئے، اور اس کے بعد مسلمانوں کا حال کیا تھا کہ ہر لمحے اپنے پاؤں جمانے کی کوششیں کر رہے تھے. ایک دن ایک صحابی اللہ کے نبی کے پاس آئے، اور یہ وہ دن تھے کہ ہلکا سا کھٹکا بھی ہوتا تھا نا مدینہ میں تو ایک دم آواز آتی تھی جنگ ہو گئی، دشمن آ گیا. ایک صحابی آئے اور کہا اللہ کے نبی، اما یاتی علینا، اے اللہ کے نبی، کہ ایسا دن آئے گا کہ ہم امن چین کے ساتھ بیٹھیں گے اور ہتھیار رکھنے کی نوبت آئے گی. تو اللہ کے نبی نے فرمایا، بہت جلد وہ وقت آنے والا ہے جب تم آرام سے بے خوف ہو کر مجمع عام میں بیٹھو گے اور تمہارے جسم پر کوئی ہتھیار نہیں ہوگا. رات کو بھی ہتھیار لے کے سوتے تھے، اور اللہ تعالیٰ نے یہ باتیں بیان کر دیں کیسا ہوگا. اللہ کے نبی کے دور میں دیکھیے، مکہ، مدینہ، حجاز، خیبر، بحرین، یمن، جزیرۃ العرب کے باقی علاقے سارے مسلمانوں کے ہاتھ میں آ گئے. پھر حضرت عمر کے دور میں قیصر روم سے مصر اور دیگر بادشاہ، ان کے طرف خط تو اللہ کے نبی کی زندگی میں گئے تھے لیکن اسلامی فتوحات کا سلسلہ شروع ہوا. مشرق کی طرف حضرت خالد بن ولید گئے، مغرب میں حضرت ابو عبیدہ جراح کی قیادت میں مسلمان گئے، اور حضرت عمر فاروق کے 10 سال امت مسلمہ کے لیے ایک بارش کی طرح ثابت ہوئے. پڑھ کے دیکھیں یہ ہسٹریاں کس طریقے سے حضرت عمر کے دور میں فتوحات ہوئیں کہ ایشیا تک مسلمانوں کی ریاست پہنچ گئی تھی، قسطنطینیہ تک مسلمان جھنڈے گڑے، روم کی سلطنت میں آئے، مصر فتح ہوا، کسرا کی 4000 سالہ شان و شوکت والی جو حکومت تھی وہ خاک میں ملی، اور آتش کدے بجھے، مجوسیوں کی آگ بجھی جہاں کئی سالوں سے آگ کی پوجا ہو رہی تھی، اور اس کے بعد حضرت عثمان کے دور میں شمالی افریقہ کے ممالک مسلمان ہوئے. آج جو افریقہ میں اسلام ہے یہ حضرت عثمان کے دور کا. کس طریقے سے اللہ تعالیٰ نے چین تک، سندھ تک اسلام کو پھیلایا. طائف سے کچھ لوگ اٹھے تھے جنہوں نے سندھ میں اسلام پھیلایا، جس میں محمد بن قاسم کا نام عام ہوتا ہوگا. اس وقت کوئی سوچ بھی نہیں سکتا تھا یہ سب کچھ ہوگا. عدی بن حاتم کہتے ہیں کہ ایک دن میں اللہ کے نبی کے پاس آیا، ایک صحابی وہاں آئے، انہوں نے کہا اللہ کے نبی، فقر و فاقہ بہت ہے، اتنی غربت ہے، کھانا بھی نہیں ملتا. ساتھ ہی کہنے لگا کچھ کام کرنے جائیں تو راستے میں قافلے لوٹ لیے جاتے ہیں. اللہ کے نبی نے یہ باتیں سنی تو کہا، اے عدی، کیا تو نے ہیرا کا شہر دیکھا؟ ہاں سے ہیرا. کہتے ہیں اللہ کے نبی، مجھے دیکھنے کا موقع تو نہیں ملا لیکن میں نے لوگوں سے اس کے بارے میں سنا. آپ نے فرمایا، अगर तेरी उम्र दराज हुई तो तू देखेगा कि एक औरत ऊंटनी पर सवार होकर हीरा से रवाना होगी और आकर काबा का तवाफ करेगी, और अल्लाह के सिवा उसको किसी का डर नहीं होगा। कहते हैं उन हालात में जब अल्लाह के नबी ने ये बात की तो मेरे दिल में ख्याल आने लगा, ये कैसे होगा, इम्पॉसिबल, हम इतने बड़े काफले नहीं लेके जा रहे तो वो क्या होगा। कहते हैं मैंने सोचा ये कबीला तई, ये कुछ कबीले थे जो डाकू कबीले मशहूर थे, कहने लगे ये कबीला तई के राजन और डाकू ये फिर कहाँ चले जाएंगे उस वक्त। फिर अल्लाह के नबी ने बात जारी रखी और फरमाया दी, और आप देखिए अल्लाह के नबी का अंदाज़ कैसा था, बिल्कुल बंदे को वहाँ पहुँचा देते थे इमेजिनेशन में। कहा कि तुम किसरा के ख़जानों को फतह करोगे। मैंने तसल्ली के लिए पूछा क्या किसरा बिन हुरमस के ख़जाने, यानी ये असली किसरा के नकली की बात कर रहे हैं। कहा जी शाहेरान, उसी के ख़जानों को तुम देखोगे। फिर आपने फरमाया तुम लोगों को देखोगे हाथों में सोना और चांदी लिए हुए, किसी गरीब की तलाश में फिर रहे होंगे, लेकिन मुमलिकत इस्लामिया में इनको कोई गरीब नहीं मिलेगा। और अदी कहते हैं कि फिर मैंने अल्लाह के नबी के ये वादे पूरे होते देखे। मैंने देखा हीरा से ऊँटनी पर सवार एक औरत ने काबा का तवाफ भी कर लिया, और मैं खुद उन लोगों में से था जिन्होंने किसरा के खजाने जमा किए। क्या अल्लाह के वादे झूठे, उस वक्त ये पूरे हुए तो आज पूरे क्यों नहीं होंगे। सोचिए ये हम हैं, ये मैं हूँ जो अल्लाह के नबी और अल्लाह के ये वादे पूरे होने के रास्ते की रुकावट बने हुए हैं। आज अगर हम इस्लाम को अपनी ज़ात पे लाएं, सिर्फ अपने घर से बात करें, छोड़ दें पाकिस्तान के इस्लामी निज़ाम को, कुछ नहीं होगा, पहले मेरा घर इस्लामी घर बनेगा, मेरे बच्चे, मेरा शौहर, मेरे माँ बाप, मेरे भाई बहन, इनके पास इस्लाम आएगा फिर बात बनेगी। अल्लाह ताला ने ये वादा सहाबा कराम के दौर में पूरा करा दिया। किस तरीके से फितने उठे थे अल्लाह के नबी की वफ़ात के साथ, अल्लाह की पनाह, ऐसे लगता था इस्लाम की तारीख बनने से पहले मिट जाएगी, लेकिन हज़रत उमर जैसे लोग, अल्लाह सुबहान ताला ने उनको इतनी फहम समझ दी कि बड़े बड़े फितनों के आगे दीवार बने। याद रखें लीडर्स के सामने सब बड़े मजबूत बने होते हैं। आप एक दिन ज़रा माँ को घर से भेज के देखें, फिर जो उस दिन घर की हालत होती है, माँ की ज़िंदगी में कदर नहीं होती उसके सामने। बाद में पता चलता है कि ये प्लेट जहाँ पड़ी थी वहीं पड़ी हुई है, कोई था जो इसको उठा के धो देता था। अल्लाह के नबी ने हमेशा नहीं रहना था, अल्लाह ने सहाबा कराम को समा और अतात के ज़रिए इतना, जिसको आप कहते हैं ना कि छांट के रख दिया था, कि बाद में फिर डोलती हुई इमारत को उन्होंने थाम लिया। यकीन करें मुझे वो जुमला याद आता है जो मैंने एक मौके पर पढ़ा, खालिद उसामा बिन जैद का है का किसका या इब्ने मसूद किसी सहाबी का है। कहते हैं अल्लाह के नबी की वफ़ात के बाद हमारा हाल था उस कश्ती की तरह जो बग़ैर ना खुदा के पानी की लहरों में डोल रही थी। यानी आप सोचे कश्ती चलाने वाला ना रहे तो कश्ती का हाल क्या होगा, इस तरह मिल्लत इस्लामिया यूं डोल रही थी। किसने थामा, वो अबू बकर सिद्दीक के हाथ थे, वो उम्र फारूक के थे। हर बंदा अपनी जिम्मेदारियों को पहचान सकता है, बातें कहने लगे कह के चले जाते हैं, अमल करेगा कोई तो बात बनेगी। नबी अपना हक अदा करके चले गए, हल बल्लग था। मुझे तो ऐसे लग रहा है आज का पढ़ते हुए जितने हमने आज अल्लाह के नबी के खुतबात पढ़े वो सारी बातें इधर समझ आ रही है। उनका डर था कोई एक बंदा कोई सिस्टम नहीं बदल सकता जब तक उस सिस्टम को चलवाने वाले मनवाने वाले साथ ना दें। आप कानून बनाएं, हम इस स्कूल का कानून बनाएं, कोई रूल बनाएं, आप हैं वो लोग जो इस कानून को पास करेंगे। गवर्नमेंट के कानून तो हुकूमतें पास करती हैं ना, अल्लाह के रास्तों के कानून फॉलोअर्स पास करते हैं। अगर मैनेजमेंट में कोई कानून बनता है, कोई रूल बनता है, उसको आप साथी चलाएंगे, शागिर्द आने वाले काम करने वाले, वरना बड़ी बड़ी कश्तियाँ डूब जाती हैं, और जितनी बड़ी कश्ती डूबती है उतना ज़्यादा नुकसान होता है। कोई अपने आप को महफूज ना समझे, हम तो महफूज नहीं। हर दौर में इस्लाम के ऊपर ऐसी सख्तियाँ आती हैं जो आज भी अगर आपको दिख रही हैं, कोई गम ना करें, एक वक्त आएगा सब ठीक होगा। वही कश्ती पार लगती है जो आखिर दम तक खुद तैरना जानती हो, जिसके अंदर सुराख होगा ना, कितने भी मल्लाह मौजूद हों वो कश्तियाँ डूब जाती हैं, कुछ नहीं मिलता उसके अंदर से, बिल्कुल बाल भी नहीं बचता। आज दुआ करिए कि ऐसा उमर फिर मिले, ऐसे अबू बकर फिर मिले, ऐसे जान जोखों में साथ देने वाले लोग मिलें इस्लाम को। बड़ा दर्द है दिल में, यकीन करें। میں لوگوں کو غفلت کی زندگی بسر کرتے دیکھتی ہوں، میرا دل کرتا ہے میں روؤں. میں کہتی ہوں اللہ تو چند لوگ جو دین کے لیے لگے ہوئے ان کی عمروں کو لمبی کر دے، ان کو توفیق دے کہ وہ کچھ اور محنتیں کر کے دنیا سے جائیں، مر گئے تو انہیں کیا کرنا ہے ان کو مار کے، تو کچھ کرا. پھر ہم روتے ہیں کہ مسلمانوں کے حالات خراب ہیں، ویلنٹائن ہم مناتے ہیں، ہالووین ہم مناتے ہیں، ہاتھوں میں تیر و ثنا اول کی بجائے طوس و رباب ہماری نسلوں کے ہاتھوں میں، پھر کہتے ہیں اسلام نہیں آتا، حکومت بدل دو دیکھنا ٹھیک ہو جائے گا. ایک جائے گا اس سے بڑا آئے گا اگر ہم نے اپنے حال نہیں بدلے. خدا نے آج تک اس قوم کی حالت نہیں بدلی، نہ ہو خیال جن کو آپ اپنی حالت کے بدلنے کا. ان کے حالات بدلے تھے تبھی حال بدلے تھے، حال بدلتا ہے تو حالات بدلتے ہیں، حالات بدلتی ہیں تو حالتیں بدلتی ہیں. ہمارا نہ حال ہے نہ حالت ہے، اللہ ہی ہمارے حال پہ رحم کرے. لیکن پیچھے آیت پڑھ چکے ہیں نا کہ اندھیروں سے رات نکلتی ہے، انشاءاللہ نکلے گی، تھوڑی اس کی نشانیاں تو دکھنی شروع ہو گئی ہیں. میرا دل چاہ رہا تھا کہ میں اس آیت کے ساتھ آپ کو پوری اسلامی ہسٹری اے ٹو زی پڑھا دوں، کیسے مسلمانوں کے حالات بدلے، کیسے معاملہ ہوا، کیسے اللہ کے نبی کے بعد ابو بکر صدیق آئے، پھر عمر فاروق آئے، کیسے انہوں نے سنبھالا. آسمان نے کسی نبی کے ساتھیوں میں ایسا نظام نہیں دیکھا جو عمر فاروق کے دور میں نافذ ہوا. ملک شام پورا فتح، مصر فتح، فارس فتح، کیسر و کسرا کی ساری سرداریاں ختم، اس طرح سے پھیلتے پھیلتے. اللہ کے نبی کی ایک روایت میں آتا ہے کہ مجھے پوری زمین کے مشارق اور مغارب سمیٹ کے دکھائے گئے، یعنی اللہ کے نبی کا یہ ایک معجزہ ہے کہ اللہ نے پوری زمین کو، مجھے ایسے لگ رہا ہے جیسے آج کمپیوٹر کی اسکرین پہ دکھا دیا گلوب، آج ہم دیکھتے ہیں نا، تو اللہ کے نبی کو بھی دکھائے گئے. آپ نے کہا کہ مجھے دکھائے گئے اور میں نے دیکھا وہ علاقوں کو جہاں میری امت کی حکومت ان علاقوں میں پہنچے گی، مجھے پہلے ہی دکھا دیے. اللہ اکبر. ایک حدیث میں آتا ہے کہ خلافت میرے بعد 30 سال تک رہے گی، اس سے مراد آپ کی خلافت راشدہ. پھر اس کے بعد نام بدلے، کردار بدلے، کہانیاں بدلیں. بعض لوگوں نے اس آیت پہ خلافت پہ بھی بہت بات کی ہے جو میں نہیں سمجھتی کہ اس کی ہمیں کوئی ضرورت ہے. آپ لفظ خلیفہ کہہ لیں، آپ صدر کہہ دیں، پریزیڈنٹ کہہ لیں، آپ ان کو بادشاہ سلامت کہہ لیں، کام یہی کرنے پڑیں گے جن کا حکم ہے ادھر، انشاءاللہ ناموں میں الجھنے کی ضرورت نہیں ہے. ومن کفر اباد ذالک فاولئک ہم الفاسقون. نہ مانو، انکار کرو، شوق سے جیو، ان کاموں کو چھوڑ کے آگے جاتے ہو، اللہ تعالیٰ ایسے لوگوں کو فاسق قرار دیتا ہے. واقیم الصلاۃ واتوا الزکاۃ واطیعوا الرسول لعلکم ترحمون. صرف اس ایک آیت کو دیکھیں نا تو ایک ٹرائنگل بنتی ہے، نمازوں کی، زکوٰۃ کی اور اطیعوا الرسول کی. کیا مطلب؟ کیونکہ اطاعت رسول میں سارا ہی دین آ جاتا ہے. لعلکم ترحمون، اس پہ بھی بڑا ہی دل دکھ رہا. اللہ کہہ رہے ہیں تم پہ رحم تب ہوگا جب یہ کرو گے. آج لگتا ہے کہ مسلمان اللہ کے رحم میں، رحم کب آئے گا؟ جب یہ کام آئیں گے، اور ان کاموں کہ نہ کرنے سے اللہ کا رحم اٹھ جاتا ہے. اور پھر آخر میں جھنجھوڑ دیا، لا تحسبن الذین کفروا معجزین فی الارض. یہ خیال نہ کیجئے گا ہرگز کہ کفار عاجز کرنے والے ہیں ہمیں اس زمین میں. وما واہم النار، ان کا ٹھکانہ آگ ہے. ولبئس المصیر، اور یہ بڑا ہی برا ٹھکانہ ہے، کچھ بھی نہیں ہے اس کے اندر. یعنی یہ کافر سمجھ رہے ہیں کہ ہم مسلمانوں کو عاجز کر دیں گے، ہم خراب کر کے ان کو مجبور کر دیں گے. نہیں کریں گے، یہ مسلمان خود مجبور ہو جاتا ہے، مسلمان کو کبھی کوئی مجبور نہیں کر پاتا. آپ کو پتا ہے کہ حضرت عثمان رضی اللہ عنہ کے دور میں جو ہنگامے ہوئے تھے. ایک آپ کو کوٹیشن پڑھ کے سناتی ہوں، ایک خطبہ ہے حضرت عبداللہ بن سلام کا خطبہ جو انہوں نے حضرت عثمان کے خلاف ہنگامہ کے وقت دیا تھا. کہتے ہیں کہ اللہ کے فرشتے تمہارے شہر کے گرد احاطہ کیے ہوئے حفاظت میں اس وقت سے مشغول تھے جب سے کہ رسول اللہ مدینہ میں تشریف فرما ہوئے، اور آج تک یہ سلسلہ جاری تھا. خدا کی قسم اگر تم نے عثمان کو قتل کر دیا تو یہ فرشتے واپس چلے جائیں گے اور پھر کبھی نہ لوٹیں گے. خدا کی قسم تم میں سے جو شخص ان کو قتل کرے گا وہ اللہ کے سامنے دست بریدہ حاضر ہوگا اور اس کے ہاتھ نہ ہوں گے، یعنی ہاتھ کٹے ہوئے ہوں گے. اور سمجھ لو کہ اللہ کی تلوار اب تک میان میں تھی، یعنی چھپی ہوئی تھی. خدا کی قسم اگر وہ تلوار میان سے نکل آئی پھر کبھی میان میں واپس نہ جائے گی. کیونکہ جب کوئی نبی قتل کیا جاتا ہے تو اس کے بدلے میں 70,000 آدمی مارے جاتے ہیں اور جب کسی خلیفہ کو قتل کیا جاتا ہے تو 35,000 آدمی مارے جاتے ہیں. یہ تفسیر مصری کی روایت ہے. اور آپ کو پتہ ہے کہ حضرت عثمان کے قتل کے بعد خون ریزی کا وہ سلسلہ شروع ہوا جو آج تک قائم ہے. فتنوں کا دروازہ کھل گیا تھا, دیوار گر گئی تھی جو امت مسلمہ کے آگے کھڑی کی گئی تھی, جس کے ذریعے سے اللہ کی وعدت تھی. اسی کے بعد یہ حضرت حسن کا, حسین کا, یزید, معاویہ, کربلا, یہ سارے قصے اس کے بعد ہوئے. بہت کچھ ہوا, بڑی بڑی جنگیں ہوئی مسلمانوں کی, مسلمانوں کے ساتھ. نبی کی زندگی میں مسلمانوں کی جنگیں ہوتی تھی کافروں کے ساتھ, اور نبی کے بعد جنگ ہوئی مسلمانوں کی مسلمانوں کے ساتھ. یہ جملہ نوٹ کر لیں, مسلمان کافر کے مقابلے میں جیت جاتے ہیں, لیکن جب مسلمان مسلمان سے لڑتے ہیں تو پھر اللہ اپنی مدد اٹھا لیتا ہے. بدر میں فرشتے اترے, جنگ صفین میں نہیں اترے, کربلا میں نہیں اترے. جب مسلمانوں کی تلواریں نکلتی ہیں نا, پھر اللہ کی مدد اٹھ جاتی ہے, پھر رحم نہیں آتا. اور آج گلوب کو دیکھیے, ایسے لگتا ہے مسلمان مسلمان کا گلا کاٹ رہا ہے, لیگ پولنگ ہے, کٹ رہے ہیں. جب بھائی بھائی سے لڑے گا تو کون بچانے آئے گا؟ جب خانہ جنگیاں شروع ہوتی ہیں نا تو بڑے بڑے ملک ڈوب جاتے ہیں. اس بات کو بھی یاد رکھیں دین کے کام کے ساتھ بھی, کیونکہ یہ رکوع پورے ہمارے دینی کام کے لیے بھی بہترین تربیت کے. میں تو رات کو تیاری کر رہی تھی تو میں نے سوچا میں کہیں بھی اگر کوئی ٹریننگ سیشن کروں تو میں ان آیات میں سے بہت سارے اللہ کے حکم سے میسج ان کو لکھوا سکتی ہوں جو سراسر اللہ کے دین کے لیے کام کر رہے ہیں. لیکن یہاں لکھ لیں, ہم اس وقت اپنی اس دعوت کے کام کے آغاز میں ہیں نا, ہمارا فرسٹ بیج ہے آپ کے ساتھ. ادھر کئی پرابلمز ہیں, آپ کو نہیں پتہ, ہمیں پتہ ہیں. اللہ کی رحمتیں بہت ہوتی ہیں, مسائل بھی ہوتے ہیں, شروع میں ہر طرح کی تنگی ہوتی ہے. ہم اس میں سے نکل جائیں گے اللہ کی توفیق سے, مجھے یقین ہے, امید ہے. لیکن اس دن ہم نہیں بچیں گے جسے ہم سب اس کام کرنے والوں کے دلوں میں کو رکھنے آ جائیں گے, اور جب آپ کے اور ہمارے بیچ میں اختلافات شروع ہو جائیں گے. اور اللہ کبھی ایسا نہ کریں. اور وہ کب ہوتے ہیں؟ جب یہ پچھلے کام نہیں رہتے. مقصد پیارا رکھیں, نہ صدارت کے جھگڑے ہوں گے, نہ وزارت کے ہوں گے, نہ مجلس شورا کی جنگیں ہوں گی, اور نہ کوئی دوسرے ووٹوں کا ضروریہ پڑے گا. سب اس مقصد پہ نظر رکھیں جو ہم نے پیچھے سن لیا آیت نور سے لے کے آگے تک. اب بڑے درد کے ساتھ آیتوں کو سنیے اور دعا کریں کہ اللہ تعالیٰ ہمیں محفوظ رکھے, اور واقعی اللہ تعالیٰ مسلمانوں کے ساتھ جو اس کے وعدے ہیں ہمیں ان وعدوں کا مستحق کر دے. پورے تو وہ کرے گا انشاءاللہ, ہم مستحق نہیں ہیں, مستحق کر دے. پھر کسی کے ہاتھوں کو دیکھنے کی ضرورت نہیں ہے کہ وہ ہمارے ہاتھ میں کچھ رکھے اور ہم اپنے آپ کو سروائیو کروائیں, اور نہ کسی کی منتیں کرنے کی ضرورت ہے, نہ والنٹیئرس کی ضرورت ہے. پھر لوگوں کو نہیں کہنا پڑے گا کہ آئیں اور کام کریں, لوگ آ کے کہیں گے ہمیں کام کرنا ہے, اور ہم کہیں گے کہ ابھی ضرورت نہیں آپ کی. یہ ہر دور میں وعدہ سچا ہوتا ہے, شرط کہہ کے کام کرنے والے وہ مسلمان اپنے کاموں کے اندر وہی رنگ ڈالیں جو اس کا حق ہے. آئیے تلاوت سنتے ہیں.
انما كان قول المؤمنين اذا دعوا الى الله ورسوله ليحكم بينهم ان يقولوا سمعنا واطعنا واولئك هم المفلحون ومن يطع الله ورسوله ويخشى الله ويتقي فأولئك هم الفائزون وأقسموا بالله جهد أيمانهم لئن أمرتهم ليخرجن قل لا تقسموا طاعة معروفة اللہ خبیر بما تعملون قل اطیعوا اللہ واطیعوا الرسول فإن تولوا فإنما علیہ ما حمل وعلیکم ما حملتم وإن تطیعوا تهتدوا وما علی الرسول إلا البلاغ استخلف الذين من قبلهم وليمكنن لهم دينهم الذي ارتضى لهم وليبدلنهم من بعد خوفهم أمنا يعبدونني لا يشركون بي شيئا ومن كفر بعد ذلك فأولئك هم الفاسقون وأقيموا الصلاة وآتوا الزكاة وأطيعوا الرسول لعلكم ترحمون لا تحسبن الذين كفروا معجزين في الأرض ومأواهم النار ولبئس المصير